أعوذ بالله من الشيطان الرجيم، نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللہ سبحانہ تعالیٰ نے ہم سب مسلمانوں پر ایک بہت بڑی ذمہ داری ڈالی ہے، اور وہ ذمہ داری کیا ہے کہ کنتم خیر امت اخرجت للناس تامرون بالمعروف وتنہون عن المنکر، کہ تم وہ بہترین امت ہو جو لوگوں کے لیے نکالی گئی تھی. یعنی جو پوائنٹ اس وقت میں آپ کو دینا چاہ رہی ہوں سوچنے کا، وہ کیا ہے کہ امت مسلمہ اس دنیا میں اپنے لیے نہیں آئی، لوگوں کے لیے آئی ہے. بس یہ پوائنٹ نوٹ کر لیں. ابھی پہلی چیز کیا ہے کہ ہم اپنے لیے نہیں آئے بلکہ دوسروں کے لیے اب بھیجے گئے. یہ بالکل ایسے ہی ہے جیسے خدا نخواستہ کسی کے شوہر کا انتقال ہو جائے، کسی کے ہسبینڈ کی ڈیتھ ہو جائے، تو بچے ہوں چھوٹے چھوٹے اور وہ عورت روئے دھوئے بیمار ہو رہی ہے، تو لوگ کیا اس کو سمجھاتے ہیں کہ دیکھو اب تم نے ان بچوں کے لیے جینا ہے، اگر تم ہمت نہیں کرو گی تو ان بچوں کا کیا ہوگا. پھر آپ دیکھتے ہیں کہ بہت چھوٹی چھوٹی نازک سی لڑکیاں اور آئرن وومن بن جاتی ہیں، پھر وہ اپنے بچوں کے لیے جی کے دکھاتی ہیں کہ واقعی ہم یہ سب کر سکتے ہیں. تو بالکل اسی طرح اگر صرف اتنے سے جملے پہ میں اور آپ چند سیکنڈ غور کریں نا، اخرجت للناس، تم نکالے گئے. اور اخریجا کو اگر میں گرامر میں الجھا دوں تو آپ الجھ جائیں گے، لیکن بس اتنا سمجھ لیں کہ یہ مجہول ہے، پیسو وائز ہے. ایکٹیو وائز اور پیسو وائز کا فرق ہم سب جانتے ہیں، شروع سے ہی پڑھا ہوا ہے. تو تم امت کے لیے نکالے گئے ہو، اس سے کیا مراد ہے کہ تمہارا اس دنیا میں بھیجا جانا اپنے لیے نہیں ہے بلکہ دوسروں کے لیے. اور وہ ذمہ داری کیا تھی جو کہ ہم سب بچپن سے سنتے آ رہے ہیں کہ اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم دنیا سے جاتے وقت ہم سب کو ایک ذمہ داری دے کر گئے تھے کہ تم نے دنیا کو یہ پیغام پہنچانا ہے. حجت الوداع کا موقع آپ سب نے پڑھا ہوگا کتابوں میں، آپ نے لوگوں کو پہلے گواہ بنایا آج کون سا دن ہے، کون سا مہینہ ہے، کون سا کچھ ہے. پھر اس کے بعد آپ نے فرمایا کہ کیا میں نے اللہ کا پیغام پہنچا دیا، حل بلغتا، کیا میں نے جو اللہ نے پیغام دیا تھا کہ لوگوں تک کام بھیجنا ہے وہ کر دیا. تو سب نے کہا تھا کہ بلغتا ودیتا، پہنچا بھی دیا، حق بھی ادا کر لیا. تو اللہ کے نبی پھر اس وقت متاسمان کی طرف دیکھ کر کیا کہا کہ اللہم اشہد، اے اللہ گواہ رہیے گا. اس کے بعد جو بات تھی نا وہ ہے اب دوسرا پوائنٹ. پہلی بات آپ کو سمجھ آ گئی کہ ہم اپنے لیے نہیں آئے. دوسری بات کیا ہے کہ نبی صلی اللہ علیہ وسلم جاتے ہوئے یہ ذمہ داری دے گئے کہ تم میں سے ہر ایک اس بات کو اس تک پہنچا دے جو یہاں موجود نہیں ہے. حاضر اور غائب کا وہاں لفظ بولا گیا کہ جو یہاں میرے دور میں موجود ہیں اب یہ دین کا پیغام وہ وہاں چلے جائیں جہاں کے نہیں پہنچا. تو یہاں سیکنڈ پوائنٹ میرے آپ کے آج کی سوچ کا کیا ہے کہ پہلے تو اللہ نے یہ حکم دیا، اللہ نے یہ کیا ہمارے لیے. دوسرے درجے پہ نبی صلی اللہ علیہ وسلم نے بھی یہ ذمہ داری سونپ دی کہ جاؤ پیغام دو، اور صحابہ کرام نے صرف اللہ کے نبی کے اس ایک حکم کی بنیاد پہ حجت الوداع کے تقریباً 3-4 مہینے کے بعد آپ کی ڈیتھ ہوئی. آپ سب جانتے ہیں ذوالحج میں حج ہوتا ہے، اور اس کے بعد ربیع الاول جو پہلا ہی آیا وہ اللہ کے نبی کے دنیا سے جانے کا وقت تھا. صحابہ کرام کو اللہ کے نبی کا یہ پیغام اتنا یاد تھا کہ آپ نے اس کی بنیاد پر پھر نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد مدینہ کو چھوڑنا شروع کر دیا. مدینہ میں صرف وہ لوگ رہ گئے عمومی طور پر جو کہ مینجمنٹ میں تھے، کوئی جیسے حکومت کے کام یا خلفاء کی ذمہ داریاں، ابو بکر، عمر. بڑے بڑے صحابہ کرام مدینہ کو چھوڑ کر دنیا کے مختلف حصوں میں پھیل گئے. یہ جو آج آپ کہتے ہیں نا کہ 120 ملک ہیں یا 140 ملک ہیں، یہ کہاں سے ہوئے؟ یہ اس ایک حکم پر عمل سے ہوئے. صحابہ اگر اس دن نبی صلی اللہ علیہ وسلم کی محبت میں مدینہ میں بیٹھے رہتے اور بقول آج کے شاعر کے کہ روزے کی جالیوں کو چومتے رہتے اور وہیں بیٹھ کے نعتیں پڑھتے رہتے اور مدینہ میں ہی مر جاؤں، تو پھر اسلام مدینہ میں ہی ختم ہو جاتا. یہ بہت بڑی بات ہے. برے صغیر میں اسلام کیسے آیا، یہ تو ایک بالکل ایسی ہے جیسے ہم ایک چھوٹا سا بلاک اس فرش کی ٹائلوں کا گنے. ہمیں یہ دیکھنا ہے کہ اس دنیا میں اسلام کیسے پھیلا، تو وہ صحابہ کی اس کوشش سے پھیلا. دو باتیں سمجھ آ گئیں، اللہ نے ہمیں اسی مقصد کے لیے نکالا تھا، دوسری بات ہے کہ نبی صلی اللہ علیہ وسلم جاتے ہوئے یہی ذمہ داری دے گئے تھے. تو تیسرا سوال اسی میں سے نکل آیا کہ پھر پوری دنیا میں جو اس وقت اسلام ہے یہ کیوں پھیلا، کیسے پھیلا. اللہ تعالیٰ آپ کو موقع دے تو گلوب کھول کے اسکرین پہ دیکھیے گا، آپ دیکھیں گے کہ کعبہ اور اس کے بعد یوں ایسے ایسے ایسے، یہ ایک پورا بیچ کا سرکل ہی ہے نا جہاں عرب کنٹریز ہیں. آج کے قطر ہے، مصر ہے، ایران ہے، عراق ہے، بغداد ہے، یہ ہے. ادھر سروں میں اور ادھر سروں میں اور ادھر سروں میں اور ادھر سروں میں کیوں نہیں گیا اس دور میں، یا آج تک کیوں نہیں گیا؟ یہ بہت درد کے ساتھ سننے والی بات ہے. صحابہ نے فتق اللہ مستطعتم، तुम जितना डर सकते हो अल्लाह से डरो, या जो तुम्हारे पास रिसोर्सेज है उनको यूज़ करो। घोड़े थे, टांगे थी, घोड़े कह लीजिए, गधे थे, सवारियां जो थी कुछ पैदल चल के जहां तक पहुंच सके पहुंच चुके। वल्लाही बड़े शऊर से ये बात कहूंगी और दिल में एक दर्द महसूस करूंगी कि अगर उस दौर में हवाई जहाज, बहरी जहाज और इस तरह के मीन्स ऑफ कम्युनिकेशन ईजाद हो चुके होते, चलिए नेट ही को कह लीजिए होता, तो आज पूरी दुनिया में कहीं ना कहीं एक 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 मुल्क में जहां सहाबी एक पहुंच जाता। आप सोचिए कि सहाबी ऐसे थे जैसे, वो मैं मिसाल देती हूँ कि दूध में दही की फुटकी, आप एक फुटकी दही डालते हैं दूध में तो सुबह उठते हैं तो वो दही जमा होता है। हर फर्द है मिल्लत के मुकद्दर का सितारा, सहाबा ने इसका हक अदा किया। जहां पहुंचे बस किरदार और अखलाक और तड़प और तलब से वहां इस्लाम फैला। एक से दो, दो से चार, चार से छः, जैसे हमारे जिस्म में सेल्स भी इसी तरह बढ़ते हैं। एक सेल होता है यूनिसेल पे, वो दो में डिवाइड होता है, दो से चार होता है, क्लस्टर बन जाता है और होते होते जिस्म ग्रो कर जाता है। तो इस्लाम फैला था इस नुक्ते को सामने रखते हुए कि हम लोगों के लिए आए हैं, हमारी ज़िंदगी का मकसद अपने घर बनाना, अपने बच्चों की शादियां, उनका मुस्तकबिल, सिर्फ यही नहीं है बल्कि ये कि हमने जहां तक पहुंच सके हमने दीन पहुंचाना है। अल्हम्दुलिल्लाह। इतनी बात के बाद एक आखिरी बात करके फिर मैं आपको टेक्निकल चीज़ों पे ले चलूंगी, और वो क्या है कि सूरत रात में अल्लाह ताला फरमाते हैं, फामा मा यनफौ नासु फयमकुस, बस जो कोई लोगों को नफ़ा देगा वही बचेगा। ये आज की इस गुफ्तगू का तीसरा नुक्ता है, लोगों को नफ़ा देने वाले ही बचते हैं। आप उंगलियों पे गिन लीजिए इमाम बुखारी रहमहुल्ला, आज उनका नाम क्यों है, क्या बहुत खूबसूरत थे, क्या वो बहुत मालदार थे, क्या वो अपनी गाड़ी के ब्रांड से पहचाने जा रहे हैं, क्या वो दुनिया में कोई बहुत अपने नाम की यादगारें छोड़ गए, नहीं। फामा यनफौ नासु फयमकुस, सारे मुहद्दिसीने कराम, इमाम बुखारी, इमाम मालिक, जितने भी इमाम तिरमिजी, अबू दाऊद जैसे हर सित्ता ही को अगर आप पाइल अप कर लीजिए, ये अपनी मेहनतों से लोगों को कुछ दे कर गए। उसके बाद भी मुस्लिम हीरोज़ की एक लंबी लाइन है, अल बैरूनी को ले लीजिए और इब्ने खुलदून को ले लीजिए, और किसी ने अलजबरा में काम किया, किसी ने तिब में काम किया, किसी ने जराही में काम किया। फितरत का असूल याद रखे कि दुनिया में वही चीज़ बाकी रहेगी जो नफ़ा देगी। और दूर ना जाएं हम खवातीन हैं घरेलू तौर पे, अपने घर में ही मिसाल ले लीजिए, आपके किचन के काउंटर पे आपको कौन सी मशीनें दिखती हैं, टोस्टर दिखता है, ब्लेंडर दिखता है, चॉपर दिखता है, माइक्रोवेव है, आपके किचन में एक चूल्हा लगा है, ये सब क्यों दिखता है, क्योंकि ये आपको नफ़ा दे रहे हैं। जिस दिन आपकी कोई मशीन नफ़ा देना छोड़ देती है तो उसके बाद क्या होता है आप खुद जानते हैं, चंद दिन तो शायद उसको सजाई रखें और जू ही नहीं कोई आएगी उसको उठा के, पहले तो हमारे पाकिस्तान के लोग अलमारियों में घुसाते हैं, फेंकते नहीं हैं या ठीक नहीं कराते कि ये शायद पड़ी पड़ी कभी खुद ही ठीक हो जाएगी। नतीजा क्या निकलता है कि हमारी अलमारियों में जंग जो वो भरता रहता है, लेकिन यह कि फिर नई चीज़ उसकी जगह लेती है। आज मैं और आप हैं, कल नहीं रहेंगे, ये सबको पता है ना। हमारे सामने हमारे प्यारे चले गए, हमारे जानने वाले चले गए। अगर मैं और आप ये चाहते हैं कि सहाबा की तरह और मुहद्दिसीन की तरह और आइमाए कराम की तरह, यहाँ मैं अगर जिक्र ना करूँ चार आइमाए कराम का तो ये ज्यादती होगी, इमाम अबू हनीफा रहमहुल्ला, इमाम मालिक रहमहुल्ला, इमाम मालिक रहमहुल्ला, इमाम अहमद बिन हम्बल, ये क्यों इनके नाम है, ये नफ़े देकर गए थे। आज देखिए न्यूटन का नाम क्यों है, फम्मा मा यनफौ नास, उसने लॉ ऑफ ग्रेविटी को डिस्कवर किया तो नाम है, कोई बुरी बात तो नहीं है। जिसका भी आज नाम है वो कुछ करके गया। तो मुझे आपको अगर अपने बात अपना नाम बाकी रखना है, इस्लाम की सतह पे अगर आप देखें तो शोहरत नहीं होती, मसलन कि आपको आज 100 लोग जानते तो कल 1,000 जाने, तो परसों 10,000 जाने, तो फिर 1,00,000 जाने, ये नाम नहीं होता। बल्कि नाम वो है जो हजरत इब्राहिम ने कुरान पाक में दुआ मांगी हुई है कि वजल ली लिसान असदिन फिलाखरीन, अल्लाह मेरे बाद वालों में मेरा जिक्र खैर कर दे। इब्राहिम को ये नहीं था पता कि हर नमाज का हिस्सा है कि अल्लाहुम्म सल्ली अला मुहम्मदिन कमा सल्लैत अला इब्राहिम, और अल्लाहुम्म बारिक अला मुहम्मदिन कमा बारकत अला इब्राहिम। लेकिन ये उन दुआओं का नतीजा था कि हजरत इब्राहिम अलैहिस्सलाम का जिक्र खैर बाकी रहा। तो इंसान होने के नाते हम में से हर एक की ये ख्वाहिश होती है कि हमारा जिक्र जो है वो बाद में बाकी रहे। तो आज हम जिस मौजू पे थोड़ी सी बात करेंगे कि इस दावत के काम को, अब ये बात समझ तो आ गई ना, करना क्या है। अब एक चीज होती है करना क्या है, बहुत सारे लोगों को ये नहीं पता होता करना क्या है। दूसरे दर्जे पे जैसे अब हमें पता तो लग गया कि हम उम्मते दावत हैं, आप लिख लें कि उम्मते मुस्लिमा का एक नाम उम्मते दावा भी है, हम मधु भी हैं और दाई भी हैं, ये जुमले मुश्किल लगें शायद आपको, तो बेशक ना लिखें, लेकिन मैं समझा दूं। हर नबी की उम्मत जो थी ना अपने नबी के दौर में, नबी उनको आके दावत देता था। नबी होता था वक्का दाई, दाई कहते हैं पुकारने वाले को, दावत देने वाले को। जबकि उस दौर की जो उम्मत होती थी वो उसकी मधु होती थी जिसको दावत दी जाए। जैसे आज हम आपके घर आए तो आप हमारी होस्ट हैं, हम आपके मधुईन हैं, हम आपके दावत दिए हुए लोग हैं ना। बिल्कुल इसी तरह से हर नबी की उम्मत सिर्फ मधु होती थी, हजरत ईसा अलैहिस्सलाम तक ही बंद, क्योंकि हजरत नूह से लेके हजरत ईसा तक जितनी भी शरीयतें जिन अंबिया कराम के नाते से आई तो उनकी कौमें उनके सामने थी। इधर नबी दुनिया से गए, कौम का काम खत्म, दैट्स इट, बात अगले नबी पे चली गई। उम्मत मुस्लिमा का काम क्या है? ये मधु है किसकी? मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, क्योंकि आपने खड़े होके कहा कि इकरा बिस्मी रब्बी कल्लजी खलक, अल्लाह के नाम के साथ पढ़ो और जिसने तुम्हें पैदा किया। बट जू ही नबी सल्लम दुनिया से गए और इवन उनकी जिंदगी में, अब हम क्या बन गए? وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ وَتَكُونَ الرَّسُولُ شُهَدَاءَ عَلَيْكُمْ। जब फैसला क्यामत के दिन होना है ना, मैं आपको सच बताऊं, आप सबको तो मुबारक है अगर आपके दिल में ये तड़प है ना कि हमने कुछ करना है, लेकिन क्यामत के दिन ये सारा पटारा खुलना है। ये इस वक्त अगर हम 6 बिलियन मुसलमान हैं या 2 बिलियन हैं या जितने भी हैं, आज तो हम अपनी अपनी जिम्मेदारियों में, शहर में 10-20 लोग सबको दिखते हैं, वो उधर दर्स देते हैं, वो उधर कुरान पढ़ाते हैं, वो इधर तजवीद कराते हैं, वो करते हैं, वो जो भी सोशल वर्क करते हैं, बट क्यामत के दिन सारी उम्मत को कटहरे में खड़ा किया जाएगा और नबी आकर पूछेंगे, सुनाओ भाई जो जिम्मेदारी दे के आया था क्या किया? जिसको ये जिम्मेदारी याद रहती है ना वो कभी फारिग नहीं रहता, वो कभी भी तासुब में नहीं पड़ता, वो कभी भी एक शादी पे अपनी जिंदगी के कीमती तरीन महीने और साल नहीं लगा देता, और वो लाखों करोड़ों करके सिर्फ लोगों को अपने नाम की खातिर नहीं खिलाता। उसको हर वक्त ये जिम्मेदारी का एहसास होता है कि अल्लाह के नबी ने मुझे हमें हर चीज के लिए कल जाके क्यामत के दिन वहां हमसे पूछा जाएगा। तो सारी बात में से जो बात निकली कि हम दाई भी हैं और मधु भी हैं। आप कह लीजिए, मैं एक बात और करके फिर इसको पूरा करके आगे चलती हूँ। और वो क्या है कि आप देखिए कि चेन होती है ना ऐसे, अगर आप देखें एक कड़ी होती है, फिर अगर मेरे साथ कोई और हाथ मिला तो कड़ी में कड़ी होती है ना। अल्लाह का दीन जिसको आज हम लेके चलते हैं वो सबसे पहले किधर से उतरा? अल्लाह सुब्हान तआला से, इन्ना अनज़लनाहु फी लैलतिल क़द्र। बीच में कहा था रूहुल कुदस हजरत जिब्राइल, पहली चेन अगर आप अपने नोट्स में ऐसे बनाए ना, एक चेन अल्लाह, फिर सेकंड चेन उसमें लिखिए जिब्राइल अलैहिस्सलाम, तो थर्ड चेन में क्या लिखेंगे? अला कल्बी का, सूरह बकरा में आता है, आपके दिल पर, यानी कल्बे मोहम्मद। ये तीन चीजों से नबूवत का तार जुड़ता रहा, सबसे शुरू से लेके आखिर तक। बट अब हम नबी सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह का पैगाम जिब्राइल के वास्ते से मोहम्मद रसूलुल्लाह के दिल पर नाजिल होता था। अब आप और मैं इसी के अंदर एक चौथी कड़ी लगा ले, ये है वकजालिका जअलनाकुम उम्मतम वसता। यानी अगर मैं एक जुमला बोल दूं तो आपको शायद समझ आ जाए कि उम्मत मुस्लिमा गोल्डन चेन का हिस्सा बन गई है। जो पैगाम कल तक अंबिया कराम ने किया था वो आज की इस उम्मत मुहम्मदिया को अल्लाह ने सौंप दिया। जिनको ये मकसद समझ आ गया ना, तो फिर उनके लिए दफा भी जालिका फल यफरहू, बस इसी से खुशियां मनाओ। हुवा खैरु मिम्मा यजमाउन व मन अहसन कौला मिम्मन दुआ इलल्लाह व अमिला सालिहन व कला इन्नी मिनल मुस्लिमीन। उसको तो दुनिया की कोई चीज डिस्ट्रैक्ट नहीं करती। सबसे पहली चीज, यानी अब आपको अगर मेरी इन चंद बातों के बाद ये एहसास हो गया ना कि भाई वाकई ये काम करने का है, ये करने का है, तो फिर आपको करना कैसे है? आप कहेंगे हमें जल्दी से कुछ चीज़ें बताएं, कैसे करें हम, दर्स कैसे अरेंज करें हम, सेमिनार्स कैसे अरेंज करें हम, कॉन्फ्रेंसिस कैसे करें, ट्रिप्स कैसे अरेंज करें? नहीं, सबसे पहले आप अपनी थिंग्स टू डू बनाएं। आप अपनी ये हाथ की तरह एक 5 उंगलियों का हाथ बना लें। सबसे पहली चीज़ जो चीज़ किसी टीम को जोड़ती है, देखिए दुनिया में दीन का काम करने वाले हजारों नहीं लाखों लोग हैं, बट वो इफेक्ट क्यों नहीं है? ये मेरा क्वेश्चन है आपसे। अबू बकर उमर उस्मान क्या था उनके पास? रिसोर्सेज तो आप जानते थे ही नहीं है। उनके पास क्या था कि इतनी थोड़ी सी सालों में, सिर्फ 23 साल में मक्का से मदीना, मदीना से तबूक तक इस्लाम की बहारें आ गई। हजरत अबू बकर के 2 साल फितनों में गुजर गए। उमर फारूक के पास क्या था? वहां उस वक्त तो गाड़ी भी जात नहीं हुई थी, साइकिल भी नहीं थी, वाईफाई भी नहीं था, इंटरनेट भी नहीं था, टेलीफोन भी नहीं था, टेलीग्राम भी नहीं था, कुछ भी नहीं था। उनके पास क्या था? اخلاص تھا، مقصد کا یقین. سب سے پہلی چیز آپ کو، جو چیز آپ کو جوڑے گی نا، وہ آپ کا مقصد ہے. میں اس کی مثال کیسے دیتی ہوں، جیسے ایک میدان ہے، لوگ فٹ بال کھیل رہے ہیں، 10 کھلاڑی ہیں، بیچ میں بال کتنے ہوتے ہیں؟ ایک ہوتا ہے. اب ایک کے پیچھے سارے بھاگ رہے ہیں، کئی کئی دفعہ ایک دوسرے کو ٹھوکر بھی لگ جاتی ہوگی. کوئی کہے دیکھو بیچارے 10 لوگ ایک بال کے پیچھے بھاگ رہے ہیں تو کتنی مشکل ہو رہی ہے، لاؤ میں ایک اور بال اسی میدان میں پھینک دوں. تو آپ مجھے بتائیں گے کہ کیا وہ سارے اس کھیل کو جیسے کھیل رہے تیسے کھیلیں گے؟ وہ سپلٹ ہو جائیں گے، 5 لوگ اس کے پیچھے بھاگیں گے تو 5 اس کے. آج امت مسلمہ کے سنسیئر، مخلص، یعنی درد رکھنے والے لوگ جو دین کا کام کر رہے ہیں نا، ان کا مسئلہ یہ ہے کہ وہ ایک گول لے کر نہیں چل پا رہے. دیکھیں اس میں میں بڑے لیول پہ جو 4-6 گروپس ہیں مسلمانوں کے نام پہ، یا مسلک کی تقسیم ہے، یا آپ کہہ لیجئے اداروں کے نام ہیں، آپ کس ادارے کے ساتھ جڑے ہوئے ہیں، آپ کس سے ہیں، آپ کس سے ہیں، میں ان سب کو ڈیفرنٹ گولز کہتی ہوں. اللہ کی قسم، اگر آپ حنفی ہیں، شافعی ہیں، مالکی ہیں، حنبلی ہیں، تو یہ 4 گول ہیں، یہ ایک نہیں ہے. اور اگر آپ کہتے ہیں ملہدا سے جڑے ہوئے ہیں، آپ کہتے ہیں ملنور سے جڑے ہوئے ہیں، آپ کہتے ہیں ہم قرآن کالج سے جڑے ہوئے ہیں، آپ کہتے ہیں ہم نور القرآن سے جڑے ہوئے ہیں، تو یہ گول نہیں ہونے چاہیے. یہ ایک منہج ہوتا ہے، ایک طریقہ کار ہے. ایک ادارہ آپ کو کسی ایک جگہ جوڑتا ہے تاکہ حسب میں لیڈرشپ نہیں ہوتی اور نہ سب کو کام کرنا آتا ہے. آپ کسی ایک ادارے کے انڈر رہ کر کام کریں، اٹس ویری گڈ، بہت پیاری بات ہے، بٹ وہ ادارہ آپ کا گول نہیں ہے. آج ہوا کیا مسلمانوں میں، میں آپ کو ایک چھوٹا سا واقعہ سناتی ہوں ہمارے ناروے کا. جب میں ناروے میں گئی تو وہاں، ناروے از دا موسٹ ایکسپینسو کنٹری ان دا ورلڈ، آج بھی 4th سال ہو گیا شاید اس کو نمبر 1 پہ آتے ہوئے، دا لگژریس لائف اسٹائل آف لیونگ، ہر چیز دنیا میں سب سے اچھی ناروے میں ہے، یعنی وہ ایک الگ ہی ملک ہے. اس میں ایک شہر، اتنی یہ کمرے جتنی جگہ لینی بھی ہر بندے کے بس میں نہیں ہے. تو وہاں ایک بہت بڑی بلڈنگ بنی ہوئی ہے اوپرا کے نام پہ، جس کو لوگ باہر سے دیکھنا تھا جی، وہ غریب سی بلڈنگ ہے اور خربوں میں ہوگی کہہ لے. تو میرے جو ہوسٹ تھے انہوں نے ہمیں بتایا کہ بالکل اسی کے سامنے ایک جگہ گورنمنٹ نے، جب بھی شہر بناتے ہیں نا وہ لوگ تو رکھتے ہیں یہ ریلیجس جگہ ہوں گی، یہ چرچ بنے گا یا باغ بنے گا، تو انہوں نے ایک پیس آف لینڈ مسلمز کو آفر کیا تھا کہ اگر آپ چاہیں تو آپ ادھر اپنا ادارہ بنا لیں، ہمیں کوئی اعتراض نہیں ہے. مزے کی بات دیکھیں، اس دور کے مخلص مسلمانوں کی کوششوں سے سعودی عرب انوالو بھی ہو گیا کہ آپ یہ جگہ دیں، ہم اس پہ بنانے کو تیار ہیں. اور کیا چاہیے تھا، ایک چھوٹا سا حرم وہاں بن جاتا، لیکن آج وہاں وہ نہیں ہے. وجہ کیا ہوئی، جتنی جماعتیں مسجدیں وہاں کام کر رہی ہیں انہوں نے آ کر بیچ میں پھٹا ڈال دیا. کوئی کہنے لگا یہاں بریلوی مسلک کی مسجد بنائیں گے، دوسرا کہنے گا دیوبندی بنے گی، تیسرے نے کہا اہل حدیث بنے گی، چوتھے نے کہا یہ شیعہ بنے گی سنی. انہوں نے سب سے لے کر وہ جگہ تو کسی اور کو دے دی، لیکن اس وقت ایک مسجد کو ناروے کی حکومت سپانسر کر رہی ہے. اور آپ کو پتا کس کی مسجد ہے؟ وہ قادیانیوں کی ہے، اور شہر کی سب سے، ہمارے اسکول سے واکنگ کے ڈسٹینس میں ہمارے سامنے دکھتی ہے. اور سب جو بھی وہاں سے گزرتے ہیں ایئرپورٹ کا، سب سے ایک ہی روڈ ہے وہاں ناروے میں سب سے بڑی، اس کے مین سر کے اوپر ہے، روڈ سے دکھتی ہے اتنے بڑے گنبد، حالانکہ ایسی مسجدیں وہاں بنتی نہیں ہیں. کیوں؟ کہ وہ ان تک پہنچ گئے، وہ ان کے مشن کے ساتھ چل رہے ہیں، وہ کام کر رہے ہیں. مسلمانوں کے اتفاق کے نہ ہونے کی وجہ سے وہ جگہ مسلمانوں سے چھن گئی. یہ گول کا فرق ہے. آپ کام کریں کسی بھی لیول پہ، لیکن گول کیا ہونا چاہیے؟ اللہ کے کلمے کو بلند کرنا. سورۃ توبہ میں اللہ تعالیٰ فرماتے ہیں، هو الذي ارسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله. میں نے اپنی زندگی میں یہ گول رکھا ہوا ہے، ليظهره على الدين كله ولو كره الكافرون ولو كره المشركون. تین جگہ یہ آیت ہے، سورہ صف میں بھی ہے، سورہ توبہ میں بھی ہے، سورہ فتح میں غالباً تیسری جگہ، کہ اللہ کے دین کو غالب کریں. آپ سب اپنا گول یہ بنائیں، مقصد کہ میں نے اپنی اس مختصر سی زندگی کو، جو آپ پتہ نہیں سالوں میں ہے کہ مہینوں میں ہے کہ ہفتوں میں، اس طرح سے گزارنا ہے کہ جب میں اللہ کے پاس جاؤں تو میں اللہ کو کہہ سکوں کہ اللہ، وہی بات کہ چونچ اتنی تھی. آپ نے سنا ہوگا واقعہ کہ ابراہیم کے خلاف جب آگ جلی تھی تو ایک چڑیا نے چونچ میں پانی بھر کے اس کو بجھانا چاہا، تو کسی نے مذاق اڑایا کہ تیری چونچ سے کیا ہونا ہے اس پانی سے، تو اس نے کہا مجھے کیا لگے نہ بجھے آگ. کل میں تو اللہ کو کہوں گی نا کہ اللہ چونچ اتنی تھی، اس میں 2 قطرے پانی ہے. اور یقین کرے یہی منہج، یہی میتھڈالوجی لے کر میں پوری دنیا میں گھومتی ہوں، मुझे कोई केयर नहीं, परवाह नहीं किसी चीज़ की। नूरुल कुरान का इदारा कहीं बने ना बने, हमारे नाम के झंडे लगे ना लगें, मुझे सिर्फ इतना है कि कल मैं सुरखरू हो जाऊं कि अल्लाह, मैं स्वीडन जा सकती थी मैं गई थी, मैं फ्रांस जा सकती थी मैं गई थी, और मैं यूके जा सकती थी, जहां जहां मेरे कदम लगे बस मुझे बीज बना के वहां छोटे छोटे काम शुरू करा दे। मुझे कोई ख्वाहिश भी नहीं, खुशी तो होती है दीन को फैलता देकर, ये कोई ख्वाहिश नहीं कि मेरी जिंदगी में हर जगह बहुत बड़े काम हो जाए। आप अभी बात कर रहे थे ना बड़े सगीर में इस्लाम कैसे फैला, तो अगर कोई कह दे कि नॉर्वे में इस्लाम कैसे फैला, यूरोप में इस्लाम कैसे फैला, तो किसी तारीख की तय में हमारा भी नाम हो और वो नाम हमें अल्लाह के आगे सुरखरू कर दे, इससे ज्यादा और कोई गोल नहीं है। तो अपना गोल ठीक रखिएगा, वरना क्या होता है, लोग बदलते रहेंगे। आज आप एक इदारे के नाम पर जुड़े हैं, कल आपको उस इदारे के नाम पर जरा सी कोई गड़बड़ दिखे कि आप उसको छोड़ देंगे, अल्लाह की कसम मत छोड़ देंगे। शख्सियात और नाम और मेथडोलॉजीज जो होती है ना, ये बहुत टेम्परेरी होती हैं। इंसान मर गया, आप कहते हैं वो तो रहे नहीं, अब हमने क्या करना है, छोड़ देते हैं। नहीं, वमा मुहम्मदन इल्ला रसूल कद खलत मिन कबलिहि रुसुल, अल्लाह के नबी की जिंदगी में यह आयत आ गई थी कि जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को देख कर दीन पे आया वो चला जाए भी, क्योंकि वो तो आए थे और चले गए। और हजरत अबू बकर ने क्या कहा था कि मन कान याबुदु मुहम्मदन फकद मुहम्मदन मात, मोहम्मद सल्लम की वजह से जो इबादत करता था वो तो फौत हो गए, अब जाओ। वमन कान याबुदुल्लाह फइन्नल्लाह हय्युन ला यमूत, जो एक अल्लाह के लिए काम करेगा तो अल्लाह तो जिंदा, वो कभी नहीं मरेगा। तो मकसद ये रखिए कि मैंने अल्लाह के लिए करना है, अपने हला अपनी पूरी रिसर्च करें, तहकीक करें, लेकिन कभी किसी एक चीज को प्रमोट करके ना करें, वरना आप बहुत तजुर्बे करेंगे। हमारे सामने ऐसी बीसी मिसालें मौजूद हैं जो लोगों को देख के आते हैं ना, वो लोगों को देख के चले जाते हैं। आप ये सोचें, वट एवर द बेस्ट आई कैन गिव अकॉर्डिंग टू माई एबिलिटीज, मेरा घर है मैं इसको इस्तेमाल कर सकती हूँ, मेरे पास टाइम है, मेरी गाड़ी है, मेरी स्किल्स है, मैं बोल सकती हूँ, मैं खाना अच्छा पका सकती हूँ, आई हैव टू सर्व अल्लाह दीन। कोई प्लेटफॉर्म आपको अच्छा लगता है आप उसके साथ जुड़े, जुड़ने से, लेकिन ये कभी ना आज के बाद के, यानी हमने नूरुल कुरान में ये लफ्ज़ मना किया हुआ है। मेरे अपने स्टूडेंट जब भी कभी हमारे, मेरे भी नहीं, मैं बोलती, मैं तो इनको हमेशा कुरान के स्टूडेंट्स बोलती, इनको इजाज़त नहीं है कि माइक पे या नेट पे आके ये कहें आइए नूरुल कुरान से जुड़िए। हमारी एक साथी हैं बहुत ही प्यारी, अल्लाह उनके दीन ईमान की हिफाजत करे, टोरंटो में रहती हैं। आज से 4 साल पहले की बात है, मैं ट्रिप में थी, मैं गई, पूरा घर भरा हुआ था लोगों से, तो ऐसे ही बात में एंड माइक पे आई, खुशी का इजहार कर रही थी, ये है वो है, और कहने लगी आप सब आएँ, आपको अच्छा लगा, आप नूरुल कुरान से जुड़ें। मैंने वहीं उसके हाथ से माइक लेके कहा कि एक्सक्यूज़ मी, इनकी मैं तस्दीक कर दूँ, आप कुरान से जुड़ें, कुरान का नूर खुद आ जाएगा, क्योंकि ये चीज़ आज डाइवर्ट कर रही है। देखिए ना, आपका इतना बड़ा शहर है, इतने रिसोर्सेज वाले लोग हैं, वो एक बाज़ायदा एक बाकायदा निज़ाम क्यों नहीं कायम हो रहा। मैं जब किसी से पूछती हूँ आप क्या करते हैं, तो आज आपसे तो इतनी बात नहीं हुई, शुरू में थोड़ा सा जिक्र हुआ बस, लोगों को मैं देखती हूँ दीन का काम कर रहे हैं लेकिन कोई सामने डायरेक्शन नहीं है। बस आप देखिए ना, ये घर बनाना है, सबसे पहले बुनियाद बनेगी, फिर उसकी दीवारें चुनेंगी, फिर लेंटर डलेगा, फिर ऊपर स्टेप्स होते हैं ना। आप सब भी अपनी जिंदगी को अगर रंग लगाना चाहते हैं ना, तो एक मेथडोलॉजी पे चलें कि आज इधर हूँ 2017, आज देखिए 5 फरवरी है, मैंने 2018 में इधर पहुंचना है, 19 में इधर पहुंचना है, 20 में इधर और ऊपर जाना है। मेरी जिंदगी का ये गोल है कि मैंने किधर जाना है। अब मुझसे भी पूछे ना कि अगले 2 साल बाद का क्या है, 3 का 4 5, मुझे नहीं पता कल क्या होना है, लेकिन अल्लाह जानता है, अल्लाह जानता है अगले 10 साल का प्लान अपने पास मौजूद है। और वमा तौफीक इल्ला बिल्ला ला हौला वला कुव्वत इल्ला बिल्ला, अल्लाह ही करवाएगा, लेकिन प्लान तो है ना। अब आप बिल्डर के पास जाएं, घर बनाना है, कैसे बनाना है, ऐसे करो एक कमरा बना दो इधर, अच्छा किचन जहां दिल करता है बना दो। आप तो फ्लोर प्लान और नक्शे के बगैर एक घर नहीं बना सकते। आज दीन का काम करने वालों की कोशिशें शत्ता, इन लसायकुम लशत्ता, जो जिस फील्ड का माहिर होता है ना उसको लेके चल पड़ता है। मैं सिंपल सी बात करूंगी कि हमने कच्ची पढ़ी, फिर पक्की पढ़ी, फिर कोई KG 1 KG 2, फिर पहली दूसरी, हम तो ऐसे पढ़ते थे ना, आज मॉन्टिसरी है, डे केयर है, प्रेप है, 1 है 2 3, तरतीब है ना, फिर MA पे करते हैं। क्या आप किसी बच्चे को एकदम BA पे ले जाएंगे, मास्टर्स पे ले जाएंगे? नहीं। मेरी नज़र में इस वक्त हमारी पूरी उम्मत को, जो हम सबको इस वक्त काम करने की ज़रूरत है ना, सब बड़ी दूसरी चीज़ों को पीछे करें, तज़किया और तरबिया की ज़रूरत है। और वो होता है अल्लाह के नबी के लिए दुआ मांगी थी हजरत इब्राहिम ने, रब बना व बस फी हिम रसूलम मिन अनफुसिहिम यतलु अलैहिम आयातुक, तेरी आयतें पढ़े, उनकी तिलावत करे, इनका तज़किया करे, इनको हिकमत सिखाए, अगर इससे पहले वो बड़ी गुमराही में थे। इस वक्त हम सबको अपने लेवल पे इस काम को करने की जरूरत है। कि लोगों को कुरान दोस्त बनाए। कुरान के साथ खुद बखुद सीरत भी आएगी और हदीस भी आएगी। और काम करें, ऐसे काम करें कि पता चले कल ये था, अगले साल ये हो गया, अब अगले साल वो हो गया। सिर्फ काम पर काम ऐसे कि अब सारा दिन किचन में काम ही करते रहे, लुक बिजी डू नथिंग, एंड फिर रिजल्ट क्या निकला? आपने भी वही कुछ बना के रखा जो एक सिस्टर गई एक घंटे में घड़ी दे के, एक तरफ उन्होंने पानी उबाला, ये किया वो कि एक घंटे में वो भी वही खाना बना ली जो सारा दिन आप करते रहे। फर्क क्या है? आपके पास कोई गोल नहीं था, लेकिन उनके पास एक गोल था। तो ये चंद बातें हैं जिससे दीन का काम इफेक्टिव होगा।